मनोरम कहानियां। प्रिय श्रोताओ, कार्यक्रम मनोरम कहानियां की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हूँ। मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। श्रोताओ, हम आज भी प्राचीन किताब अल्फ लैला के बारे में अपनी चर्चा जारी रखेंगे, जिसका असली नाम अल्फ फलैला है। फारसी लोक साहित्य में इस किताब का महत्व बहुत अधिक है, जबकि इसे विश्व ख्याति प्राप्त है। अतः हम इस पुस्तक की समीक्षा कर रहे हैं और इस किताब की कहानियों पर अलग अलग आयामों से चर्चा कर रहे हैं। इसके बाद हम आपको सपनों की नगरी ईरान से संबंध रखने वाली झूठे गुलाम की कहानी सुनवाएंगे। श्रोताओ, पिछले कुछ कार्यक्रम में हमने अल्फ लैला किताब की कहानियों के अनोखे और अचरज भरे आयामों की समीक्षा की और इस संदर्भ में उदाहरण भी पेश किए। इसी प्रकार हमने आपका ध्यान कहानियों के उन पात्रों की ओर केंद्रित करवाया जो लगातार बदल रहे इस संसार में भी नहीं बदलते। अब्बासी खलीफा हारून रशीद के बारे में चर्चा की, जिसका कई स्थानों पर उल्लेख है। अल्फ लैला किताब की बहुत सी कहानियों अनेक असामान्य और रहस्यपूर्ण प्राणियों की बात की गई है, जिनका काम लोगों की अंतरात्मा को जगाना है। ये पात्र समाज को दैनिक कार्यों के उबाऊपन से बाहर निकालते हैं। गुदड़ीधारी बूढ़ा, जो असामान्य विवेक का स्वामी है, अचानक कहानी में प्रकट हो जाता है और हर चीज में नया रंग भर देता है। वो अपने कार्यों से पर्दे हटा देता है जो दैनिक दिनचर्या के कारण उत्पन्न हो जाते हैं। अचरज में डाल देने वाली चीजें तक इंसान की नजर नहीं पहुंचने देते। कुराने मजीद में ये व्यक्तित्व हजरत खिज्र का है, जो नौका डूबोकर गरीबों की मौत से निजात दिलाते हैं। माँ बाप की मदद उनके बेटे की हत्या के रूप में अंजाम देते हैं और अनाथों को खजाना दिलवाते हैं। इसी प्रकार हजरत सुलेमान नबी हैं, जो आग को प्रशिक्षित कर लेते हैं, पक्षियों से बात करते हैं तथा रूढ़िवादी इंसानों और प्राकृतिक शक्तियों के बीच संपर्क स्थापित करते हैं। ये महान हस्तियां मनुष्य के व्यक्तिगत मूल्यों की रक्षा के लिए कभी कभी समाज में प्रचलित मूल्यों को बदल देते हैं। श्रोताओ, अब किताब के बारे में अपनी चर्चा पर यहीं विराम लगाते हुए आपका ध्यान झूठे गुलाम की कहानी की ओर केंद्रित कराना चाहेंगे। ये कहानी भी अल्फ लैला किताब से ली गई है। हमने बताया था कि खलीफा हारून रशीद अपने मंत्री जाफर बरमक्की के साथ बदले हुए भेष में बगदाद शहर में टहल रहा था कि उसे बूढ़ा मछुआरा नजर आया, जिसे उस दिन कोई मछली नहीं मिल पाई थी। हारून रशीद ने उससे कहा कि तुम चलो और चलकर दजला नदी में जाल डालो, जो चीज़ भी जाल में आएगी मैं उसे 100 दिनार में खरीद लूँगा। मछुआरे ने दजला नदी में जाल डाला तो उसमें एक संदूक आ गया, जिसमें ताला लगा हुआ था। खलीफा ने मछुआरे को 100 दिनार दिए और संदूक को महल में ले जाने का आदेश दिया। उस संदूक से एक लकड़ी की लाश मिली। खलीफा को बहुत गुस्सा आया। उसने अपने मंत्री को आदेश दिया कि 3 दिन के भीतर कातिल का पता लगाए, वरना वो अपने चचेरे भाइयों के साथ फांसी पर लटकने के लिए तैयार हो जाए। 3 दिन बीत गए और जाफर बरमक्की कातिल का पता नहीं लगा पाया। वो खलीफा के पास पहुंचा और खलीफा ने बरमक्की को उसके 40 चचेरे भाइयों के साथ फांसी पर चढ़ा देने का आदेश दिया। लोग जमा हो गए थे। सब हैरान थे कि ये क्या हो रहा है। इसी बीच एक युवा और उसके बाद एक बूढ़ा व्यक्ति जाफर बरमक्की के पास गए और दोनों में से हर एक यही दावा कर रहा था कि लड़की का कातिल वो है। मंत्री उन दोनों को लेकर खलीफा के पास पहुंचा। वहां भी दोनों ने यही दावा दोहराया। खलीफा पहले से ही क्रोध में था। اس نے کہا کہ دونوں کو پھانسی پر چڑھا دیا جائے۔ جعفر برمکی نے اس کا ورودھ کیا اور کہنے لگا کہ جب ہتیارا ایک ہی ویکتی ہے تو دو لوگوں کو پھانسی دینا اتیاچار ہے۔ یووا نے کہا کہ میں دھرتی اور آسمان کی رچنا کرنے والے ایشور کی قسم کھاتا ہوں کہ لڑکے کی ہتیا میں نے کی، اور اس کے ساتھ ہی یووا نے کچھ ایسی نشانیاں گنوائیں جو خلیفہ صندوق کے بھیتر دیکھ چکا تھا، اتا اسے یقین ہو گیا کہ لڑکی کی ہتیا اسی جوان نے کی ہے۔ خلیفہ کو بڑی حیرانی ہوئی، اس نے پوچھا کہ اتنی سندر کنیا کی ہتیا کیوں کی اور اب اپنے اس اپرادھ کو سویکار کیوں کر رہے ہو؟ یووا نے کہا کہ ہے خلیفہ، وہ لڑکی میری پتنی اور میرے چاچا کی بیٹی تھی، اور یہ بوڑھا ویکتی میرا چاچا ہے۔ میں نے اس لڑکی سے شادی کی اور اس سے میرے تین بیٹے ہوئے۔ میری پتنی مجھے بہت چاہتی تھی اور میرے لیے بلیدان کرتی تھی۔ اسی مہینے کے شروع میں وہ بیمار ہو گئی۔ میں نے حکیم کو بلایا جس نے اس کا علاج کر دیا۔ سوستھ ہونے کے بعد جب وہ اسنان کرنے جا رہی تھی تو اس نے کہا کہ میرا دل چاہتا ہے کہ سیب مل جائے تو اس کی خوشبو سونگھوں اور اسے کھاؤں۔ میں نے پورا شہر چھان مارا کہ کہیں سے ایک سیب مل جائے جسے لا کر میں اپنی پتنی کو دے دوں، چاہے وہ کتنا ہی مہنگا کیوں نہ ہو، لیکن مجھے کہیں سیب نہیں ملا۔ اس رات میں اتنا پریشان ہوا کہ صبح تک نیند نہیں آئی۔ صبح ہوئی تو میں گھر سے نکلا اور پھلوں کے باغوں کی اور نکل پڑا۔ میں نے باغبانوں سے بہت پوچھا لیکن کہیں سیب نہیں ملا۔ ایک باغبان نے مجھے بتایا کہ جیسا سیب تم کھوج رہے ہو وہ بغداد میں پیدا نہیں ہوتا، بلکہ بصرہ شہر میں خلیفہ کے باغ میں ہوتا ہے۔ میں اپنی پتنی کے پاس گیا لیکن کچھ کہے بنا میں نے سفر کا فیصلہ کر لیا۔ میں نے 15 دن تک لگاتار سفر کیا اور نتیجے میں باغبان سے 3 دینار کے 3 سیب خرید کر لوٹ آیا۔ گھر جا کر میں نے یہ سیب اپنی پتنی کو دے دیے۔ اسے کوئی خوشی نہیں ہوئی اور اس نے وہ سیب ایک کونے میں ڈال دیے۔ وہ دوبارہ بیمار ہو گئی۔ اسے بہت تیز بخار تھا اور بہت دکھی تھی۔ پھر وہ ٹھیک ہو گئی تو میں نے بازار میں جا کر اپنی دکان کھولی اور کام دھام میں لگ گیا۔ ایک دن دوپہر کو میں دکان میں بیٹھا ہوا تھا کہ میں نے دیکھا کہ کالا حبشی غلام اپنے ہاتھ میں سیب لیے ہوئے ہے اور اسے بار بار اچھالتا اور پکڑتا ہے۔ میں نے اس سے پوچھا کہ یہ سیب تمہیں کہاں سے ملا، تو اس نے اتر دیا کہ میں نے ایسی مہلا سے لیا ہے جو مجھے بہت چاہتی ہے، اپنے پتی سے نفرت کرتی ہے۔ کچھ دنوں سے میری اس سے ملاقات نہیں ہو پائی تھی۔ آج میں اس کے گھر گیا تھا تو دیکھا کہ وہ بیمار ہے اور اس کے بستر کے پاس 3 سیب رکھے ہوئے ہیں۔ اس نے بتایا کہ میرا پتی بصرہ جا کر 3 دینار کے یہ 3 سیب لایا ہے۔ ہے خلیفہ، جب میں نے یہ سنا تو میرے تن بدن میں آگ لگ گئی اور آنکھوں سے انگارے نکلنے لگے۔ مجھ پر غصہ سوار تھا اور دماغ کام نہیں کر رہا تھا۔ میں نے فوراً دکان بند کر دی اور گھر کی اور بھاگا۔ گھر جا کر میں نے دیکھا کہ 1 سیب کم ہے۔ میں نے اپنے پتنی سے پوچھا کہ 3rd سیب کیا ہوا، تو اس نے اتر دیا کہ مجھے نہیں معلوم۔ مجھے غلام کی بات پر یقین ہو گیا۔ میں نے ایک بڑا چاقو اٹھایا اور اس سے اپنی پتنی کے کئی ٹکڑے کر دیے۔ میں نے شو کو چادر میں لپیٹا اور ٹوکری میں رکھ کر صندوق کے بھیتر ڈال دیا اور صندوق پر تالا لگا دیا، اور وہ صندوق لا کر دجلہ ندی میں بہا دیا۔ ہے خلیفہ، آپ مجھے دنڈت کیجئے کیونکہ مجھے قیامت کے دن کے حساب سے ڈر لگ رہا ہے۔ میں لاش دجلہ میں ڈال کر جب گھر لوٹا تو دیکھا کہ میرا بیٹا رو رہا ہے۔ میں نے پوچھا کہ کیوں رو رہے ہو، تو اس نے بتایا کہ میں نے ماں کے پاس رکھے سیبوں میں سے 1 سیب اٹھایا اور جا کر گلی میں کھیلنے لگا کہ اسی بیچ ایک کالے غلام نے وہ سیب مجھ سے چھین لیا۔ اس نے پوچھا یہ سیب تمہیں کہاں سے ملا، تو میں نے اسے پوری بات بتا دی کہ میرے پتا نے میری ماں کے بیمار پڑنے اور پھر علاج ہو جانے کے بعد ماں کی اچھا پر بصرے سے لا کر دیا ہے۔ غلام نے میرا سیب نہیں لوٹایا اور تیزی سے بھاگ گیا۔ اب مجھے یہ ڈر لگ رہا ہے کہ میری ماں میری پٹائی نہ کریں۔ جب میں نے اپنے بیٹے کی یہ بات سنی تو میں پاگل ہو گیا، اور مجھے اندازہ ہوا کہ غلام نے جھوٹ بولا تھا اور میں اپنی پتنی کا ہتیارا بن گیا ہوں۔